خوف خدا و عشق مصطفی، علم و عمل اصلاح معاشرہ، فقہ شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ،
ہے مجموع مدنی مذاکرہ،
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله.
محمد بلال اتاری شکار پور سے بات کر رہا ہوں میں. اکثر ہمارے ادھر جو زمینوں والے وہ ہیں بینک سے سود لے کر جو ہے وہ زمینوں پہ کام کرتے ہیں، تو جو سود لے کے جس سے گندم وغیرہ ہو تو اس سے پھر عشر لینا کیسا؟ مہربانی فرما کر اس کا جواب.
سود کا تو واقعی ہمارے معاشرے کی نس نس میں سود سرایت کر گیا، اس کا نام بدل کر انٹرسٹ رکھ دیا گیا، کہیں اس کو منافع کے نام سے داخل کر دیا گیا.
سود پر بابا بعضوں کا یہ ٹریکٹر بھی اور یہ جو کھاد وغیرہ بھی ڈالتے ہیں یہ بھی سود پر ملتی ہے، باقاعدہ ادارے ہوتے ہیں جو اس کے لیے پیسے دیتے ہیں سود پر.
جی
اب اس سے عشر لینا کیسا؟
سود پر اگر زمین لی یا اس پر سودی ٹریکٹر کے ذریعے کام کیا یا سود پر لے کر کھاد استعمال کی تو یہ سارے حرام کام ہیں اور جہنم میں لے جانے والے کام ہیں. البتہ اس کے ذریعے جو پیداوار ہوئی اس پر عشر تو دینا پڑے گا، عشر اس پر بھی واجب ہوگا. البتہ یہ ہے کہ سود کا لینا دینا، اس کا کاغذ لکھنا، اس کی گواہی دینا، یہ سب حرام اور جہنم میں لے جانے والے کام ہیں، اور قرآن و حدیث میں اس کی سخت ممانعت آئی ہے. سود کی تعریف ذہن نشین کر لیجئے، ڈیفینیشن. چنانچہ فتاوی رضویہ جلد 17 صفحہ 713 پر میرے آقا اعلی حضرت امام اہل سنت مجدد دین و ملت پروانہ شمع رسالت مولانا شاہ امام احمد رضا خان علیہ رحمۃ الرحمن فرماتے ہیں، قرض دینے والے کو قرض پر جو نفع جو فائدہ حاصل ہو وہ سب سود اور نرا حرام ہے. قرض دینے والے کو قرض پر جو نفع جو فائدہ حاصل ہو وہ سب سود اور نرا حرام ہے. قرض دینے والے کو قرض پر جو نفع جو فائدہ حاصل ہو وہ سب سود اور نرا حرام ہے. مزید میرے آقا اعلی حضرت فرماتے ہیں، حدیث میں رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں، کل قرض جر منفعتا فہو ربا، یعنی قرض سے جو فائدہ حاصل کیا جائے وہ سود ہے. تو اس تعریف کو ذہن نشین رکھ کر انشاءاللہ آپ سود سے بچنے میں بہت سہولت پائیں گے. قرآن پاک میں سود کو بہت برا قرار دیا، اس کی خوب مذمت کی گئی. چنانچہ سورہ بقرہ کی آیت نمبر 275 تا 278 میں ارشاد ہوتا ہے، الذين يأكلون الربا لا يقومون إلا كما يقوم الذي يتخبطه الشيطان من المس ذلك بأنهم قالوا إنما البيع مثل الربا وأحل الله البيع وحرم الربا فمن جاءه موعظة من ربه فانتهى فله ما سلف وأمره إلى الله ومن عاد فأولئك أصحاب النار هم فيها خالدون. يمحق الله الربا ويربي الصدقات والله لا يحب كل كفار أثيم. إن الذين آمنوا وعملوا الصالحات وأقاموا الصلاة وآتوا الزكاة لهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. يا أيها الذين آمنوا اتقوا الله وذروا ما بقي من الربا إن كنتم مؤمنين. میرے آقا نعمت امام اہل سنت عظیم البرکت عظیم المرتبت پروانہ اے شمع اے رسالت مجدد دین و ملت مولانا شاہ احمد رضا خان علیہ رحمت الحنان اپنے شعر آفاق ترجمہ قرآن کنز الایمان میں اس کا ترجمہ کچھ یوں کرتے ہیں، وہ جو سود کھاتے ہیں قیامت کے دن نہ کھڑے ہوں گے مگر جیسے کھڑا ہوتا ہے وہ جسے آسیب نے چھو کر مخبوط بنا دیا ہو. یہ اس لیے کہ انہوں نے کہا بائے بھی تو سود ہی کی مانند ہے، بائے مانے تجارت، اور اللہ عز و جل نے حلال کیا بائے یعنی تجارت کو اور حرام کیا سود، تو جسے اس کے رب کے پاس سے نصیحت آئی اور وہ باز رہا تو اسے حلال ہے جو پہلے لے چکا اور اس کا کام خدا کے سپرد ہے، اور جو اب ایسی حرکت کرے گا وہ دوزخی ہے، وہ اس میں مدتوں رہیں گے. اللہ ہلاک کرتا ہے سود کو اور بڑھاتا ہے خیرات کو، اور اللہ کو پسند نہیں آتا کوئی ناشکرا بڑا گناہگار. بے شک وہ جو ایمان لائے اور اچھے کام کیے اور نماز قائم کی اور زکات دی ان کا نیک یعنی انعام ان کے رب کے پاس ہے، اور نہ انہیں کچھ اندیشہ ہو نہ کچھ غم. اے ایمان والو اللہ سے ڈرو اور چھوڑ دو جو باقی رہ گیا ہے سود اگر مسلمان ہو. میٹھے میٹھے سارے بھائیو اور مدنی چینل کے ناظرین، اس آیت کریمہ کا شان نزول خزائن العرفان میں کچھ یوں لکھا ہے، یہ آیت ان اصحاب کے حق میں نازل ہوئی جو سود کی حرمت نازل ہونے سے قبل سودی لین دین کرتے تھے، نہ اس وقت تک سود حرام نہیں ہوا تھا، اور ان کی گراں قدر سودی رقمیں دوسروں کے ذمے باقی تھی. اس میں حکم دیا گیا کہ سود کی حرمت نازل ہونے کے بعد یعنی سود حرام کر دینے کے بعد سابق یعنی پچھلے مطالبے بھی واجب الترک ہیں، یعنی پچھلا سود جو آپ کا لوگوں پر چڑھا ہوا ہے उनको भी छोड़ना होगा, और पहला मुकर्रर किया हुआ सूद अब लेना जायज नहीं। इसके बाद मजीद अल्लाह तबारक व तआला इरशाद फरमाता है, فَإِن لَّمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِّنَ اللَّهِ وَرَسُولِهِ وَإِن تُبْتُمْ فَلَكُمْ رُءُوسُ أَمْوَالِكُمْ لَا تَظْلِمُونَ وَلَا تُظْلَمُونَ. ترجمہ کنز الایمان، پھر اگر ایسا نہ کرو تو یقین کر لو اللہ اور اللہ کے رسول سے لڑائی کا، اور اگر تم توبہ کرو تو اپنا اصل مال لے لو، نہ تم کسی کو نقصان پہنچاؤ نہ تمہیں نقصان ہو. حضرت صدر اللہ فاضل مولانا سید محمد نعیم الدین مراد آبادی علیہ رحمت اللہ الہادی خزائن العرفان شریف میں اس آیت مبارکہ کے تحت فرماتے، یہ وعید و تحدید میں مبالغہ و تشدید ہے، کس کی مجال کہ اللہ اور اس کے رسول سے لڑائی کا تصور بھی کریں. چنانچہ ان اصحاب نے اپنے سودی مطالبے چھوڑے اور یہ عرض کیا کہ اللہ اور اس کے رسول سے لڑائی کی ہمیں کیا تاب، اور تائب ہوئے. تو میٹھے میٹھے اور پیارے پیارے سے ہیں بھائیو، سورہ بقرہ کی بیان کردہ آیات مبارکہ پر غور فرما لیجئے، اس کے ترجمے اور تفسیر پر خوب سوچئے کہ اللہ تبارک و تعالی نے سود کے متعلق کیا ارشاد فرمایا. انہیں سود لینے والا قیامت کے دن ایسا اٹھے گا جیسے اس کو آسیب نے جن چڑھ گیا ہو، اور وہ مخبوط الحواس ہوگا، جیسے وہ خبط اس پر طاری ہوگا، اس کے جو حواس ان کا کوئی ٹھکانہ نہیں ہوگا. اور سود کا لین دین کرنے والے جو ہیں وہ گویا اللہ اور اس کے رسول سے لڑائی ٹھان رہے ہیں، یعنی یہ گویا اللہ اور رسول سے لڑنے کے لیے تیار ہو گئے ہیں سود لینے دینے والے سے. تو جو لوگ اپنا کاروبار سود کے ذریعے چمکا رہے ہیں کہ صاحب وہ لون کے بغیر ہماری فیکٹری نہیں کھلے گی، تو اس کے لیے لون لیں گے، تو وہ بڑے بڑی مطلب یعنی کہ عمارتیں اور پلازے کھڑے کرتے ہیں، تو صاحب یہ سود کے بغیر کھڑے نہیں ہوتے، اور بہت سارے پلازے بنانے والے اس پلازے میں رہنے سے بھی محروم رہتے ہیں، اس سے پہلے موت کے گھاٹ اتر جاتے ہیں. اگر زندہ رہ بھی گئے تو کب تک جیئیں گے؟ سود بہت بری چیز ہے، حدیثوں میں بھی اس کی وعیدیں آئی ہیں. حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ سے مروی ہے کہ میرے آقا شفیع روز جزا مکی مدنی مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں، شب معراج میرا ایک ایسی قوم پر گزر ہوا جن کے پیٹ کوٹھیوں یعنی بنگلے بہت بڑے مکان جو تھے ان کی طرح تھے، جن میں سانپ تھے اور وہ پیٹوں کے باہر سے دیکھے جا رہے تھے، انہیں آر پار نظر آتے، جیسے بوتل میں سے کوئی چیز ہو بوتل میں تو آر پار نظر آتی ہے، تو وہ پیٹوں کے باہر سے دیکھے جا رہے تھے. میں نے جبرائیل سے پوچھا یہ کون لوگ ہیں؟ عرض کی یہ سود خور ہیں. معاذ اللہ معاذ اللہ معاذ اللہ. اے میرے بھولے بھالے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، اپنی ناتوانی پر رحم کھاؤ، اپنی کمزوری پر ترس کرو، اور سوچو آج اگر ہمارے پیٹ میں معمولی سا کیڑا چلا جائے یا پیٹ میں کیڑے ہو جائیں تو طبیعت میں بھونچال آ جائے، حالانکہ وہ کیڑے مارنے کی دوائیں بکثرت ملتی ہیں، देसी दवाएं भी मिलती हैं और ये मेडिकल स्टोर वाले भी दवाएं देते हैं और दवाएं इस्तेमाल करने से वो कीड़े खारिज हो जाते हैं, बड़े लंबे लंबे कीड़े होते थे टुकड़े होकर निकल जाते हैं, मर जाते हैं कीड़े। तो दवाएं मौजूद है, इसके बावजूद जिसके पेट में कीड़े हो जाएं उसकी हालत खराब हो जाती है, सारी गिजा जो है वो कीड़े खा जाते हैं और बंदा सूखता रहता है, कमजोर हो जाता है, पेट में उसके तकलीफ रहती है और बेकरार फिरता है। तो जरा तसव्वुर कीजिए कि आज ही मौत आ जाए और सूद का लेन देन हो, सूदी लोने ली हुई हो अपने कारोबार चमकाने के लिए, इमारतें बढ़ाने के लिए, बनाने के लिए, बढ़ाने के लिए, दुनिया की दौलत में इजाफा करने के लिए सूद लिया हुआ हो, आज ही मौत आ जाए। चलो आज नहीं तो 10 साल के बाद भी आएगी तो सही, बचकर कहां जाओगे। तो जब कब्र में गए और ये अगर अजाब मुसल्लत कर दिया गया कि पेट बड़े बड़े हो गए, जैसे आज थोड़ा सा पेट बड़ा होता है तो बंदा लोगों के सामने शर्माता है कि लोग हंसेंगे कि यार इसका पेट बहुत निकला हुआ है बाहर, तो ये पेट पता नहीं कितना बड़ा होगा जो बहुत बड़े बंगले की तरह होगा, कोठियों की तरह, वो कितनी साइज होगी उसकी, और जितना बड़ा होगा उतना तकलीफ ज्यादा जाहिर, और फिर अंदर में सांप होंगे, सांप मामूली कीड़े नहीं, छोटे छोटे सप्पोलिए नहीं, सांप। तो सांप जाहिर है कि अंदर कोई प्यार नहीं करते होंगे, सांपों का काम क्या है ये सब समझ सकते हैं। तो खुदा जाने वो कितना बड़ा पेट होगा और अल्लाह बेहतर जाने वो सांप कितने कदावर होंगे और वो पेट में किस तरह मतलब देने के क्या क्या ईजा पहुंचा रहे होंगे। तो ये कि थोड़ी देर का और थोड़े लम्हों का जायका, लज्जत, चंद रोजा मजा लेना, खाली खुश होते रहना कि मेरी इतनी दौलत हो गई, मेरा इतना बैंक बैलेंस हो गया, मेरी इतनी इमारतें हो गई, अच्छा वो फला जगह भी मेरे 2 प्लाजे बन रहे हैं, उधर अरे उसमें तो मेरे 7 प्लाजे हैं, अच्छा खाली यहाँ बाबुल मदीना में नहीं मरकजुल औलिया में भी मैं अपने प्लाजे तामीर हो रहे हैं, और अगर ये सूदी लोन पर हो रहे हैं सब तो ये इन प्लाजों को क्या करोगे, आपकी मत मारी गई है, आपने समझ नहीं इतनी, आप क्या रहो क्या करोगे इसको, कितना रहोगे इसमें, अच्छा दौलत को क्या करोगे, इतनी सारी दौलत इकट्ठी कर ली या खुद भी गिन नहीं सकते, एक काम क्या आएगी, किसको काम आएगी, औलाद को काम आएगी, औलाद को आपने नेक बनाया कि आपके पीछे मस्जिदें बनाएगी, आप तो नहीं बनाते हो मस्जिदें, आप तो मदरसे नहीं बनाते हो, आप तो जामियात की तामीरात नहीं करते हो, जकात भी देते हो तो एड़िया रगड़ा रगड़ा कर और जूते घिसा घिसा कर एहसान रखकर जकात देते हो, भी थोड़ी थोड़ी देते हो, तरसा तरसा के धक्के खिला खिला कर, ऐसा भी थोड़ी है कि वो पहुंचा देते हो कि भाई ये आप हमारे मोहसिन है कि आप हमारी जकात ले रहे हो, आपकी मेहरबानी इसको नेक काम में लगा दो। तो ये आप मतलब है कि जकात देना भी मर मर के नसीब होता है, तो ये रकम आप बताओ करोगे क्या, आपकी औलाद क्या करेगी इस रकम को, ये मजीद शायद इससे मजे उड़ाएगी, ऐश कोशियां करेगी, आपके इस वाले सवाब के लिए क्या करेगी, आपने उसको ये तरबियत दी कब थी। तो आप जरा सोचिए कि ये सूदी लोन के जरिए जो ये इमारतें बनाए जा रहे हैं और ये कारोबार चमकाए जा रहे हैं और जमीन लेकर उस पर काश्तकारियां कर रहे हैं और मतलब खूब यानी कि दौलत इकट्ठी किए जा रही है, आखिर किसी के काम आई, आपने कारून का नाम सुना है, उसके पास इतनी दौलत थी, इतनी दौलत थी, इतनी दौलत थी कि उसके खजाने की चाबियां 40 अफराद उठाते थे, इतनी दौलत थी, और वो जमीन के अंदर अपनी दौलत समेत धंस गया और कहा जाता है कि वो कयामत तक धंसता रहेगा, दौलत उसके सर पर है वो धंसता जाएगा, क्योंकि उसने बुखल किया इसमें। सैयदना मूसा कलीमुल्लाह अला नबीयना अलैहिस्सलाम के साथ गुस्ताखी से पेश आया, वो धंसा दिया गया उसने, पहले तो खुद धंसा, फिर ये मतलब بات کہ بھائی یہ خزانے کے لیے ایسا کیا گیا تو اس کا خزانہ بھی اس کے سپرد کر دیا گیا، لیتا جائیے بھی، چل اٹھا، اللہ کے نبی کو دنیا کی دولت سے کیا سروکار، تو سارا خزانہ بھی اس کے ساتھ دفن ہو گیا. اب کیا دفن کیا ہو گیا، وہ سر پہ اس کے یہ نیچے اتر رہا، ابھی دوزخ کا عذاب باقی ہے، قیامت کا حساب باقی ہے. تو میرے میٹھے میٹھے اور پیارے پیارے سائیں بھائیو، خوب ڈرنا چاہیے، حلال روزی کمانی چاہیے، اور وہ بھی ذہن نصیب کے بقدر کفایت پر قناعت نصیب ہو جائے، بے صبری نہ ہو، اور جو ملا اس پر جو حقوق واجب کیے گئے وہ ادا ہو. حلال روزی پر بھی جو حقوق واجب کیے گئے وہ تو دینے ہی دینے، تو بخل سے کام نہ لے، اللہ کی راہ میں جی کھول کر دے، تو انشاءاللہ عزوجل دنیا اور آخرت کی بلائیاں نصیب ہوں گی. تو بہرحال یہ کہ میرے میٹھے میٹھے پیارے پیارے سائیں بھائیوں، سود سے بچا کریں، سود بہت بری چیز ہے. حدیث پاک میں ہے کہ سود کھانے والے، کھلانے والے، اس کی تحریر لکھنے والے، یعنی جو لکھتے ہیں، جیسے سودی اداروں میں یہ کام ہوتا ہے کہ ان کو سود لکھنے کی ڈیوٹی ملتی ہے، تو سود لکھنے والے اور اس کے گواہوں پر لعنت کی اور فرمایا یہ سب برابر ہیں، یعنی گناہ میں برابر ہیں. اے سودی کھاتے لکھنے والوں، سود پر گواہ بننے والوں، سود کے ذریعے کاروبار چمکانے والوں، دیکھو کس قدر وعیدیں ہیں سود پر. اور یہ بھی سنتے چلو کہ میٹھے میٹھے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کا ایک اور فرمان عبرت نشان ہے، بے شک سود کے گناہ کے 72 دروازے ہیں، ان میں سے کم ترین ایسا ہے جو کوئی مرد اپنی ماں سے زنا کرے. ایک اور بات میں سود کے 70 دروازے ہیں، ان میں سے کم تر ایسا ہے جیسے کوئی مرد اپنی ماں سے زنا کرے. میرے آقا اعلی حضرت امام اہل سنت مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمان، فتاوی رضویہ جلد 17 صفحہ 307 پر اس حدیث پاک کو نقل کرنے کے بعد دیکھتے ہیں، تو جو شخص سود کا ایک پیسہ لینا چاہے اگر رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد مانتا ہے تو ذرا غریبان میں منہ ڈال کر پہلے سوچ لے کہ اس پیسے کا نہ ملنا قبول ہے یا اپنی ماں سے 70 بار زنا کرنا. سود لینا حرام قطعی و کبیرہ و عظیمہ ہے، جس کا لینا کسی طرح روا نہیں. میرے پیارے پیارے سائیں بھائیوں، سود سے بچیے، آج ہی توبہ کیجئے اور عہد کیجئے کہ انشاءاللہ کبھی سود لینا کجا سود کے قریب بھی نہیں جائیں گے انشاءاللہ. تو یہ سود کی زمین، سود پر زمین لے کر جو کاشتکاری کرتے ہیں تو اس پر عشر تو دینا ہی ہے، عشر دینا آئے گا، لیکن یہ خود سود لینا جو ہے نا یہ حرام اور جہنم میں لینا والا کام ہے، یہ ذہن میں رکھیے. واللہ تعالی اعلم ورسوله اعلم، عز وجل وصلى الله تعالى عليه وآله وسلم، صلوا على الحبيب
صلى الله تعالى على محمد. پیارے بابا جان، آپ نے یہ جو بھی سود کی جو وضاحت فرمائی ہے تو بات بعضوں کا سمجھ میں آتی ہے، اور جیسے ابھی سنتے ہیں نا تو جھٹکا بھی لگتا ہے کہ یار او اتنا عذاب کیا کریں گے، واقعی کیا کریں گے، اپلا دے کیا کریں گے، مارا دے کیا کریں گے، روپیہ بینک بیلنس کیا کریں گے. دیکھو پیچھے ہٹنے کا ذہن نہیں بنتا، پیچھے ہٹنے سے مراد یہ ہوگی اب کہ بھائی یہ ختم کرو، جو سود پر لیا، فیکٹری کھڑی کی یا جو بھی ایک مطلب اپنی زندگی کا معیار جو سود پر بنایا ہے اب وہ ختم کرے. ختم کرنے کا باپا بعض اوقات یہ نتیجہ سامنے آتا ہے کہ آدمی کو غریب ہونا پڑے گا، کیونکہ اتنا قرضہ چڑھا ہوا ہوتا ہے سودی اداروں کا کہ وہ اگر ادا کرنے کے لیے بیٹھے، کیونکہ وہ خالی تو سود نہیں چھوڑیں گے، بولے گا ہمارا قرضہ واپس کرو. سود اگر 1 کروڑ روپیہ ہے تو قرضہ تو پتہ نہیں کتنا ہوگا، جس کا پرسنٹیج 1 کروڑ روپے کی بنتی ہے سود کی. تو اب اتنا سارا قرضہ واپس کرنے کے لیے اس کو جو کچھ بیچنا پڑے گا اور جو اس کو پیچھے آنا پڑے گا اور اپنا معیار زندگی نیچے لانا پڑے گا، یہ گوارا نہیں ہے کہ لوگ کیا کہیں گے میں نے اتنے برس گزار دیے اور اس مقام پر پہنچا ہوں اور اب یہ مطلب کہ چلو سمجھ میں تو آ گیا कि नहीं लेना चाहिए, लेकिन हिम्मत नहीं होती। हिम्मत कहाँ से लाएं?
देखो ये कि अपने हाथों इस तकलीफ को बंदा गवारा नहीं करना चाहता कि गरीब हो जाए, लेकिन अगर आग लग जाए तो सारे माल को, सूद वाले माल को क्या करेगा? मुड़ी भी जल जाए, दुकान भी जल जाए, इमारत भी जल जाए और रोड पे आ जाए तो न तोबा नसीब हुई ना दामत हुई, बल्कि ऐसे ही चला गया माल, तो सैलाब आ गया, सैलाब में नहीं बह जाता माल, डाकू ले जाते हैं, डाकू माल गया, माल वाले को ले जाते हैं और फिर मुतालबे करते हैं कि ये दो तो वो दो, तो उस वक्त भी तो आदमी अच्छा खासा बिक बिका जाता है। तो ये मतलब आफतों के जरिए अपने आप को खाली करने से बेहतर ये नहीं कि बंदा तोबा कर ले अल्लाह की रिजा के लिए, उससे डर जाए और अपने ऊपर जो भी सूद चढ़ा हुआ है उसको फौरी तौर पर उसे जान छुड़ा ले, कि खाएगा उतना जितना इसका पेट है, पहनेगा उतना जिसका इसका तन है, थान के थान लपेटेगा नहीं, देख की देखे वो अपने पेट में ऊंडे लेगा नहीं, तो काय को इतनी मतलब हराम रकम जमा करने पर तुलावा क्यों सांप बिच्छू बढ़ा रहा है?
वो दौलत अच्छी लगती है ना,
खाली अच्छी लगती है भी
पसंद है ना, वो पैसा जेब में होता है मजा आता है, पैसा बैंक में होता है मजा आता है, पैसा आगे पीछे होता है मजा आता है, अच्छी कार होती है तो मजा आता है, अच्छा मकान होता है तो मजा आता है, मकान भी आलिशान हो तो ज्यादा मजा आता है, इम्पोर्टेड हो तो इससे ज्यादा मजा आता है। ये तो मतलब एक बाबा दुनिया में रहने वाला आदमी ये सब चीजें सोचता तो है ना, अब उसको इन तमाम चीजों से निकालने के लिए क्या तरीके कार होना चाहिए बाबा? कोई ऐसा बाबा या तो माइक को दम ही कर दो,
तो मतलब नहीं मुजाकरा खत्म कर दे, दम कर दे,
नहीं आगे है ना बाबा, अभी तो बहुत कुछ चल रहा है।
हमारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम भी दम फरमा देते और क्या, और ये सारे उम्मत सुधर जाती। तो जो तरीके कार इस्लाह उम्मत का है उसके तरीके पर चलना पड़ेगा ना, अल्लाह ताला मोहताज तो नहीं है हमारा, लेकिन ये कि हम उसके मोहताज हैं, उसने तरीका हमको दिया, वरना लाकादीर है कि सारे सूद खत्म हो जाए, सारे गैर मुस्लिम मुसलमान हो जाए, सारे बंदे नमाजी हो जाए, वो सब कर सकता है जो चाहे कर सकता है, लेकिन उसने हमारे लिए ये काम दिए ना कि हम इसकी रजा के लिए काम करें, नेकी की दावत आम करें और इनाम का सामान करें आखिरत के। तो बहरहाल ये कि अल्लाह ताला का खौफ पैदा करें, मदनी काफिलों में सफल करें, मदनी काफिलों में सफर करेंगे ना तो उसमें आशिकान रसूल की सोहबत मिलेगी और सोहबत अच्छी सोहबत रंग लाती है, तो इंशाल्लाह इस तरह सूद और दीगर गुनाहों से नफरत दिल में बढ़ेगी और आप इंशाल्लाह वो अच्छाई की तरफ आगे बढ़ेंगे। नीज ये कि सूद की नुहूसत और सूद और उससे बचने का तरीका, बहुत इनकलाबी बयान आते हैं ये हमारे निगरान शूरा के, इनको आप जरूर सुनिए, इंशाल्लाह आपकी आंखें खुल जाएंगी, दिल की आंखें खुल जाएंगी इंशाल्लाह, अब कांप उठेंगे। तो जब दिल में खौफे खुदा पैदा होगा तो ये उम्दा उम्दा चीजें आपको नहीं अच्छी लगेंगी, आपको सब मजा आता ना। अब भी अगर आपको डॉक्टर बोल देना, डॉक्टर बोल दे मैं आयते सुनाऊं तो डर लगे ना लगे, हदीसे सुनाऊं डर लगे ना डर लगे, आपको अगर डॉक्टर बता दे कि कैंसर का शक है, बायोप्सी करनी है, क्या ख्याल है? सारा मजा किरकिरा हो जाए, एक चोट तो ये आपको इमारतें भी काटने को दौड़ेंगी कि ये क्या मुसीबत है, ये कारोबार हो इसको भी मतलब मैंने कहा अच्छा कुछ नहीं लग रहा, डॉक्टर ने बोला है डरा दिया है, कैंसर का शक है, कंफर्म नहीं किया, बायोप्सी करनी है, और कैंसर का कौन से कैंसर का शक है, मैदे कैंसर का शक है, तो थोड़ा सा टुकड़ा हम काटेंगे अंदर दाखिल करके औजार, इसकी बायोप्सी करेंगे। तो जो जानवर बनती है ना बंदे की, तो ये सारा मजा तो ये डॉक्टर साहब आधे मिनट में आपका किरकिरा कर सकते हैं, तो क्या ये अच्छा होता कि कुरानी आयतें सुनकर अपना मजा किरकिरा हो जाए, आखिरत याद आ जाए, खुदा याद आ जाए, मुस्तफा याद आ जाए सल्लल्लाहु तआला अलैहि वसल्लम, और जहन्नम के अजाब का खौफ दिल में बैठ जाए। और अगर डॉक्टर ये कह दे कि आपको कैंसर हो गया है, रिजल्ट जो रिपोर्ट आए उसमें कैंसर डिक्लेयर हो जाए, फिर क्या होगा? फिर ये इमारतें आपको मेरा ख्याल काट खाएंगी, एक नजर अच्छी नहीं लगेंगी, एक आंख नहीं भाएंगी। हर चीज कुछ दिनों के लिए, खुसूसन शुरू में टेंशन जब आता है तो बहुत हेवी मालूम होता है, इसके बाद वो आहिस्ता आहिस्ता बंदा तरकीब बना लेता है। लेकिन कैंसर का मरीज जो है ना, वो अगरचे अपने आप को थोड़ा बहुत कवर करता है, लेकिन जाहिर है कि वो कैंसर इज ब्लैक वारंट। जिसको कैंसर डिक्लेयर हुआ वो समझा मेरे को ब्लैक वारंट आ गया, मुझे फांसी की सजा सुना दी गई, खलास, अब दुनिया की कोई ताकत मुझे फांसी के फंदे से बचा नहीं सकती। वो ये समझता है, अगरचे मौत कैंसर ही से मतलब कोई यकीन ही नहीं है, मौत तो आनी आनी है, कैंसर ही के जरिए मौत आती है ऐसा नहीं है। और कैंसर के मरीज तो अभी इलाज मुआलजे कर रहे हैं और सांस ले रहे हैं, अच्छा खासा सेहतमंद आदमी अचानक, सेहतमंद नजर आने वाला आदमी अचानक हार्ट फेल हो जाता है, हादसे का शिकार हो जाता है। हमारे यहाँ तो धमाका हो जाता है और इसमें लाशों के जीतड़े उड़ जाते हैं अच्छे अच्छे हट्टे कट्टों के। तो ये सारी इबरतें हमारे लिए नहीं है, हमको इबरत क्यों नहीं मिलती? इसलिए कोई बहुत बड़ी आफत आए बंदा इससे पहले संभल जा। हमने बड़े बड़े ताजिर देखे हैं, बड़े बड़े व्यापारी, बड़े बड़े लोग मैंने देखे, आज वो हमारे दरमियान नहीं है। बड़े सूदी लेन देन किए, बड़ी इमारतें बनाई, बड़े कारोबार चमकाए, आज इनका भाव पूछने वाला कोई नहीं है, इनकी कब्र पर जाकर कोई फातिहा पढ़ने वाला नहीं है, कुछ भी नहीं।
बाबा आप वो कलाम सुनाते हैं बहादुर शाह जफर वाला, अगर वो सुना दें।
हाँ, बहादुर शाह जफर जो वाकई यानी के बादशाह था, लेकिन वो आखिरी बादशाह था मुगलिया खानदान का, शायर भी था, तो इसको वो काले पानी की सजा दी गई, वो इस तरह के वो रंगून के जंगलों में डाल दिया गया उसको। तो वो पहले काले पानी की सजा तो हिंद वालों की, वो सजा वो रंगून के जंगलों में डाल देते थे इस तरह, गालिबन उस सियासी कैदियों को और इस तरह, तो बादशाह को कैद करके वो रंगून भेज दिया था बादशाह जब था, इनकलाब आ गया। तो उसने अपनी जिंदगी का जो आखिरी कलाम लिखा, वाकई बड़ा पुरसोज है, वो तो कैसी हसरत है। तो ये सूद खोरो तुम भी सुनो, इससे पहले कैंसर डिक्लेयर हो जाए, इससे पहले के गन पॉइंट पर कोई डाकू तुम्हें अगवा कर दे और बार बार तुम्हें धमकिया दे के खोपड़ी उड़ा दूंगा, जल्दी फोन कर 2 अरब रुपए भेज दो। ऐसी मुसीबत यहां इससे पहले तो बाकली मुसीबतें नहीं भी आई और ठाट से खाट पर भी तुमने दम तोड़ा तो कब्र में फंस गए फिर। तो इसलिए जल्दी जल्दी तोबा करें और अभी अपने ऊपर सोचें कि कुछ हमारे ऊपर गुजर रही है जैसे बहादुर शाह जफर पर गुजरी, तो उसने ये अपने दिल के जज्बात कलम बंद किए। तो बहादुर शाह जफर लिखते हैं, लगता नहीं है दिल मेरा उजड़े दियार लगता नहीं है दिल मेरा उजड़े दियार में किसकी बनी है आलमे में ना पाए दार में उम्रे दराज मांग के लाए थे 4 दिन उम्रे दराज मांग कर लाए थे 4 दिन 2 आरज़ू में कट गए 2 इंद्र دو آرزو میں کٹ گئے دو انتظار میں بلبل کو پاس بان سے نہ صیاد سے گلا بلبل کو پاس بان سے نہ صیاد سے گلا قسمت میں قید تھی لکھی فصل بہار میں قسمت میں قید تھی لکھی فصل بہار میں کس کی بنی ہے عالم نا پائیدار میں کتنا ہے بد نصیب ظفر دفن کے لیے کیونکہ بہادر شاہ ظفر بادشاہ نے رنگون میں ویرانوں میں دم توڑا ہند کی سرزمین میں دفن ہونا بھی نصیب نہیں ہوا اپنی حکومت میں اپنی سلطنت میں اس کو دو گز زمین بھی نہیں ملی دو گز زمین یہ محاورہ ہے یعنی قبر کی جگہ تو اس پر حسرت سے مقتے میں یہ اشارہ کر رہے ہیں کتنا ہے بد نصیب ظفر دفن کے لیے دو گز زمین بھی نہ ملی کوئے یار میں دو گز زمین بھی نہ ملی کوئے یار میں کس کی بنی ہے عالم نا پائیدار میں لگتا نہیں ہے دل میرا اجڑے دیار میں کس کی بنی ہے عالم نا پائیدار میں صلوا علی الحبیب صلی اللہ
علیہ وسلم. تیرے بابا جان بعض لوگ اپنی کوٹھی یا بنگلے میں چیکو یا پپیتے وغیرہ کے درخت لگاتے ہیں کیا ان پر بھی عشر دینا پڑے گا؟
مکان یا مقبرہ یعنی قبرستان میں جو پیداوار ہو اس میں نہ عشر ہے نہ خراج. تو کوٹھی بنگلے میں جو لوگ اپنے ضرورت کے لیے کچھ دو چار درخت لگا لیتے ہیں کیلے کے درخت لگاتے ہیں بعض ناریل کے درخت لگا لیتے ہیں بعض تھوڑی بہت بوائی کر دیتے ہیں مرچوں کی ٹماٹر کی تو یہ گھریلو جو تھوڑا تھوڑا جو کرتے ہیں نا تو اس پر عشر نہیں ہے. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
یارے بابا جان عمارتی لکڑی مسواکوں وغیرہ پر بھی عشر دینا پڑے گا؟
عمارتی لکڑی اور مسواک وغیرہ پر وغیرہ میں تو پتہ نہیں کیا کیا گیا مسواک اور عمارتی لکڑی پر عشر نہیں ہوگا. اس کا قاعدہ یا اصول جو ہے وہ اسی بار شریعت کے صفحہ نمبر 919 کا مسئلہ 22 عرض کر دیتا ہوں عالمگیری کے حوالے سے. جو چیز زمین کے تابع ہو جیسے درخت, اور جو چیز درخت سے نکلے جیسے گوند, اس میں عشر نہیں. تو یہ مسواک جو ہے یہ درخت سے حاصل کی جاتی ہے اور یہ درخت کی جڑیں ہوتی ہیں مسواک, تو اس پر بھی عشر نہیں آئے گا. اسی طرح عمارت کی لکڑی, تو یہ بھی اس کو پیداوار نہیں بولتے نا, یہ پھل نہیں ہے جو آپ نے توڑا یا سبزی نہیں ہے, بلکہ یہ درخت سے نکلی ہے عمارتی لکڑی, تو اس لیے عمارتی لکڑی پر بھی عشر نہیں ہے. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
خوف خدا عشق مصطفیٰ, علم و عمل اصلاح معاشرہ, فقہ شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ,
ہے مجموع مدنی مذاکرہ.
Good night.